नमस्कार, समय सन्दर्भ कार्यक्रमबाट यहाँहरू सबैलाई हार्दिक स्वागत छ। साथमा छौ प्राविधिक सहकर्मी प्रज्वल खड्का र म मुकुन्द भण्डारी। समसामयिक विषयवस्तुमा केन्द्रित रहेर प्रत्यक्ष रूपमा संवाद गरिने यस कार्यक्रममा आज हामी प्रदेश सरकारले कसरी काम गरिरहेका छन्, प्रदेश सरकारका कामहरूप्रति भइरहेका टीका टिप्पणीहरूलाई समाधान गर्दै आगामी दिनमा कसरी अगाडि बढ़नु पर्ला, काम गर्दा के कस्ता कठिनाईहरू छन्, प्रदेश सरकारले ल्याउने नीति कार्यक्रम तथा बजेट प्रदेश संरचनाको भावना अनुसार आउन सकेका छन् कि छैनन् भन्ने विषयमा एकजना अनुभवी राजनीतिज्ञ कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कणेलसँग कुराकानी गर्दैछौ। मुख्यमन्त्री, स्वागत छ कार्यक्रममा।
धन्यवाद।
हजुर, यहाँ कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री हुनुहुन्छ। कुराकानीको शुरूआत यहाँले गरिएका कामबाट गरौं। आफ्ना कामहरूलाई कसरी अगाडि बढ़ाइराख्नु भएको छ, के कुरालाई प्राथमिकता दिनुभएको छ यहाँहरूले?
तपाईँले भने जस्तै मैले जिम्मेवारी लिएको थोरै समय मात्रै भएको अवस्था छ।
हजुर,
कर्णाली प्रदेशको विकास र निर्माणमा सरकार मात्रै होइन, सरकारसँग सम्बद्ध निकाय मात्रै होइन, सिङ्गो कर्णालीवासीहरूलाई सँगसँगै हिँडाउनका निम्ति पहिलो चरणमा सबैसँग आजसम्मको अनुभवका आधारबाट आगामी दिनमा कर्णालीको विकास र समृद्धिका निम्ति कसरी अगाडि बढ्नुपर्छ होला भन्ने हिसाबले विभिन्न क्षेत्रसँग सम्बद्धहरूसँग चाहिँ राय सल्लाह परामर्शको काम एकातिर गरिरहेको छु भने अर्कोतिर चाहिँ विगतको नीति तथा कार्यक्रम वा स्वीकृत कार्यक्रमको अवस्था के छ, तिनीहरूलाई कसरी प्रभावकारी रूपले अगाडि बढाउन सकिन्छ, त्यसमा के नीति लिन उपयुक्त हुन्छ भन्ने हिसाबले आन्तरिक रूपले विगतको का कार्यक्रमहरूको चाहिँ पनि का बारेमा छलफल गरेर चाहिँ अगाडि बढ्ने एउटा परिस्थिति निर्माण भएको अवस्था छ। अर्को, मैले जिम्मेवारी निर्वाह गरिसकेपछि सातवटा प्रदेशमध्ये कर्णाली प्रदेश एउटा प्रदेश हो जुन संविधान सभाबाट भन्दा पनि जनताको सड़कको संघर्षबाट निर्माण भएको एउटा अवस्था हो। प्राकृतिक साधन र स्रोतले भरिपूर्ण भए पनि त्यसको उपयोगका निम्ति आवश्यक पर्ने पूर्वाधारहरूको न्यून विकास भएको प्रदेश भएको हुनाले मैले जिम्मेवारी लिनासाथ यहाँ कर्णालीवासीको भावना अनुसार चाहिँ संघीय सरकारले गर्नुपर्ने वा संघीय सरकारले प्राथमिकताका साथ गर्नुपर्ने परियोजनाको संख्या धेरै बनाएर होइन कि पाँच छवटाको संख्याका आधारबाट चाहिँ मैले चाहिँ संघीय सरकारको सम्मान्य प्रधानमन्त्रीलाई, अर्थमन्त्रीलाई र मैले उठाएका विषयसँग जोडिएका विभागीय मन्त्रीहरूसँग पनि गम्भीरतापूर्वक छलफल गरेको एउटा अवस्था छ। यद्यपि त्यो छलफलको परिणाम स्वरूप चाहिँ के आउँछ, त्यो जेठ 15 गते हुने बजेटमा चाहिँ भर पर्ने कुरा रहन्छ। तर मैले चाहिँ कर्णाली प्रदेशमा धेरै बाटाहरू बनाउनु पर्नेछ, तर दुईटा बाटा सुर्खेतदेखि टोल्पा र सुर्खेतदेखि हुम्ला जसलाई कर्णाली कोरिडोर र भेरी कोरिडोर भन्छन्, यसलाई राष्ट्रिय गौरवको योजनामा सामेल गरेर त्यसको कार्य सञ्चालनका निम्ति अलग संयन्त्र वा संरचना निर्माण गरेर काम गर्नु हो भने कर्णालीका निम्ति उल्लेखनीय काम हुन्छ भनेर भनेको छु। भने अर्को सुर्खेत विमानस्थल छ, यसको विस्तार र स्तर उन्नति गरेर यहाँबाट चाहिँ भन्दाखेरि हिमाली जिल्लाका एयरपोर्टहरूमा नियमित उडानको प्रबन्ध मिलाउने कुरा र कोलपुरदेखि सुर्खेतसम्मको चाहिँ बाटोलाई 4 लेन सडक बनाउने भनेर विगतमै संघीय सरकारले नीति तथा कार्यक्रममा भनेको, तर आजसम्म पनि चाहिँ ती कार्यक्रमहरू कार्यान्वयनको बाटोमा नगएको एउटा अवस्था। यी लगाए चाहिँ संघीय सरकारले कर्णाली प्रदेश सरकारका लागि धेरै होइन तर 5-6 वटा मेगा प्रोजेक्टका रूपमा अगाडि बढाइदिने कुरा गर्यो भने बाँकी काम हामी आफै पनि गर्न सक्छौँ भन्ने
हजुर
उद्देश्यले चाहिँ अब संघीय सरकारसँग पैरवी गर्ने काम गरिरहेछ भने प्रदेश सभाभित्र रहेका दलहरूका बीचमा पनि विकास र निर्माणमा राजनीतिमा आफ्ना मान्यतामा फरक फरक भए पनि कर्णालीको विकासमा प्रदेश सभाभित्र रहेका सबै राजनीतिक पार्टीहरूलाई सँगसँगै हिँडाउनका निम्ति पनि एउटा चाहिँ सर्वदलीय बैठक गरेर पनि हामीले केही विषयहरूमा प्रदेश सभामा रहेका राजनीतिक दलका नेताहरूका बीचबाट पनि एउटा चाहिँ के भन्दाखेरि साझा धारणा बनाउने काम हामीले गरेको एउटा अवस्था छ। यसरी समग्र कर्णालीको विकास र निर्माणमा आजसम्म प्राप्त गरेका अनुभवका आधारबाट सबैलाई सँगसँगै लिएर सबैलाई विकास र निर्माणमा अपनत्व जाहेर गरेर अगाडि बढ्न सक्दा मात्रै विकास र निर्माण हुन्छन् भन्ने कुरा छ भने अर्कोतिर विगतमा कति अवलम्बन गरेका चाहिँ कतिपय कामलाई पनि समीक्षा गरेर आगामी दिनमा योजना चाहिँ पारदर्शी र संस्थागत ढंगले गर्ने टुक्रे योजनाका सट्टा चाहिँ परिणाममुखी योजनाहरू अगाडि बढाएर जाने विगतका योजनाहरू रकम छुट्याउने हलपत्र पर्ने जुन अवस्था छ त्यसलाई गतिका साथ सम्पन्न गर्नका निम्ति ध्यान दिने यी आदि इत्यादिका कुराहरू गर्दै अब हामी चाहिँ के भन्दाखेरि प्री बजेट छलफलको पूर्व सन्ध्यामा छौँ। आजदेखि प्रदेश सभाको चाहिँ चौथो अधिवेशन प्रारम्भ हुँदैछ, त्यसमा हामी चाहिँ यिनै विषयमा छलफल गर्छौँ। नीति तथा कार्यक्रमको र बजेटको पूर्व तयारी को अवस्थामा रहेको अवस्था छ मुकुन्दजी अहिलेसम्म।
हजुर, अब यहाँ मुख्यमन्त्रीमा भर्खरै नियुक्त भइसके पनि अथवा भए पनि नेपाली राजनीतिमा यहाँ नयाँ पात्र होइन, यहाँले चाहिँ कर्णालीलाई त नजिकबाट हेर्नु भएको छ नै, नेपाली राजनीतिमा पनि यहाँ एउटा परिचित व्यक्ति हुनुहुन्छ होइन। अब विगतका अथवा संघीय संरचना आउनुभन्दा अगाडि या त्योभन्दा पछिका कुराहरूमा पनि कर्णालीलाई जहिले पनि बजेटमा सरकारको नीति कार्यक्रममा पनि संघीय सरकारको आइरहन्थ्यो होइन, यो क्रम चाहिँ अझै पनि रोकिएको छैन। तर जति कुराहरू आए पनि व्यवहारिक त त्यहाँ चाहिँ कार्यान्वयन हुन सकेको छैन, त्यसले सफलता प्राप्त गर्न सकेको छैन, त्यो बारेमा पनि अब अध्ययन गर्नुपर्ने बेला भाव हो कि
होइन? यसमा के थियो भने हिजो हामी राजनीति एउटा ढंगले विकास र निर्माण एउटा ढंगले गर्ने एउटा अवस्था थियो, अब आज समृद्धि र विकास अब सबै राजनीतिक पार्टीको मूल नारा हो भने कर्णालीको विकासका निम्ति सत्तामा को हुन्छौ तर सत्तामा रहनेहरूले सबै राजनीतिक पार्टीहरूलाई एक मना एकताका आधारबाट अगाडि बढाएर आजसम्म संघीय सरकार वा केन्द्रले अनुभूति नगरेको अवस्थालाई अनुभूति गराएर अगाडि जानुपर्ने एउटा अवस्था रहन्छ। संघीय संरचना वा संवैधानिक व्यवस्था अनुसार कतिपय कामहरू हुन बाँकी नै छ, कतिपय संवैधानिक व्यवस्था अनुसारको भन्दा पनि पृथक केन्द्रीय मानसिकता राजनीतिक तह र कर्मचारी तन्त्रमा प्रकट भएको एउटा अवस्था देखिन्छ। प्रदेशका संरचनाहरू भन्दा पनि क्रमशः संघीय संरचनाहरूको तलसम्म वा जिल्ला तहसम्म संरचना बढाउँदै जाने संघीय सरकारको नीति चाहिँ हाम्रो संवैधानिक व्यवस्थासँग मेल खान्छ जस्तो मलाई लाग्दैन। त्यसकारणले कतिपय चाहिँ कुराहरू छलफल गर्नुपर्ने सुधार गर्नुपर्ने अवस्था मैले त्यस्तो देख्छु। त्यो कुनै एकल पार्टी र सरकारको सरोकारको विषय होइन, त्यो सबैको सरोकारको विषय बनाएर अगाडि बढ्नुपर्ने हुन्छ। त्यसकारणले म अहिले आफ्नो तहमा गर्नुपर्ने काम चाहिँ प्रभावकारी ढंगले गर्ने र आफूभन्दा माथिको संघीय सरकारले गर्नुपर्ने र उनलाई दायित्व बोध गराउने कुरामा चाहिँ के हो त भन्दाखेरि चाहिँ विगतको भन्दा सबैलाई सँगसँगै लिएर अनुभूति गराउने कुरा गर्नुपर्ने हुन्छ। यद्यपि कुराकानी गर्दा सम्माननीय प्रधानमन्त्री वा सम्बन्धित मन्त्री साथीहरू सकारात्मक ढंगले प्रस्तुत भएको त्यस्तो देख्छु, त्यसकारणले आज कुरा मिलाएर हुँदैन, भाका मिलाएर हुँदैन कि कार्यक्रम र अङ्कका आधारबाट कर्णाली प्रदेशलाई सम्बोधन गर्नुपर्ने एउटा अवस्था रहन्छ। अरू जिल्लामा चाहिँ के हो त भन्दाखेरि जिल्लै पछि हाइवे भनिरहेछन्, ठुला ठुला बजेट गरिरहेको एउटा अवस्था छ भने हामीले धेरै मागिरहेको छैनौँ, तिनवटा बाटा बनाइदिनु पर्यो भन्ने छ। एउटा सुर्खेतदेखि टोल्पा पुग्ने, सुर्खेतदेखि हुम्ला पुग्ने, कालीकोटदेखि रारा हुँदै नाक्चे नाग्ला पुग्ने बाटोहरू बनाउनु पर्ने, यद्यपि धेरै अरू बाटाहरू पनि छन्। फेरि चाहिँ मुख्यमन्त्रीले यति मात्रै बाटा लियो मेरो बाटोले सम्झिएन पनि, तपाईँको कार्यक्रम सुन्नेहरूले गर्न सक्छन्, अरू पनि धेरै कुराहरू छन्। तर हामीले चाहिँ के भन्दाखेरि कोहलपुरदेखि सुर्खेतसम्म गर्नुपर्ने, एउटा पनि चाहिँ के भन्दाखेरि राष्ट्रिय गौरवको योजना नभएको प्रदेश भए हुनाले यिनलाई राष्ट्रिय गौरवका आयोजनामा रूपान्तरित गर्नुपर्ने, कतिपय हाइड्रो प्रोजेक्टका हिसाबले जलविद्युतका हिसाबले सबैभन्दा धनी देश धनी प्रदेश हुँदाहुँदै पनि लाइसेन्स होल्ड गरेर मात्रै बस्ने जुन अवस्था छ त्यसलाई निर्माणको ठाउँमा पुर्याउनका निम्ति पहलकदमी गर्ने, जडीबुटीको राजधानी भनेर सबैले भन्नुहुन्छ त्यस अनुसारको चाहिँ जडीबुटीहरूको प्रभावकारिता चाहिँ वा उपयोगी हुने गरी चाहिँ के भन्दाखेरि त्यसका संरचनाहरू र नीति बनाउने कुरामा चाहिँ मेरो विचारमा चाहिँ केन्द्रीय सरकारको विगतमा ध्यान नपुगे पनि अब उनीहरूको ध्यान नगई नहुने परिस्थिति पुर्याउनका निम्ति कर्णालीमा रहेका सबै राजनीतिक पार्टीहरूसँग सहकार्य गरेर अगाडि बढाएर तपाईँले भनेकै परिस्थिति निर्माण गर्ने कुरामा जानुपर्छ भन्ने मलाई लागेको छ।
हजुर, अब यहाँ नेपाली राजनीतिमा नयाँ मान्छे होइन, किनभने यहाँ संघीय राजधानी संघीय मन्त्री परिषदमा पनि बस्नुभयो होइन, क्याबिनेटमा बसेर पनि काम गरिसक्नु भएको छ, अहिले चाहिँ कर्णाली प्रदेशको जिम्मेवारी पाउनु भएको छ। अहिलेको अवस्थालाई हेर्ने हो भने यो प्रदेश सरकारप्रति जुन किसिमको एक किसिमको हावा फैलाइएको छ नि, काम गर्न सकेन भन्ने, यथार्थमा त्यो काम गर्न नसकेको हो या केही समस्याहरू हुन्, यसलाई कसरी अगाडि बढाउनु पर्ला, यहाँको अनुभव के छ?
यसमा मेरो विचारमा चाहिँ के हो त भन्दाखेरि, यो चाहिँ जुन प्रश्न छ, यो चाहिँ प्रदेश सरकार वा कसैले पनि काम गर्नका निम्ति दुई अरू धेरै चिज चाहिन्छ, तर मूल कुरा स्रोत र जनशक्ति चाहिन्छ। तर अहिलेसम्म पनि चाहिँ के हो त भन्दाखेरि, स्रोतहरूको सबैलाई समान दृष्टिकोण राखेर जुन सूत्रबाट वितरण गरिएको छ, त्यो चाहिँ त्यो नै असमानता कायम गर्ने र असमानतालाई अझ खाडल बनाउने नीति केन्द्रीय संघीय सरकारको रहिआएको छ, त्यसमा करेक्सन गर्नुपर्ने हुन्छ। अर्को चाहिँ के हो त भन्दाखेरि, जनशक्ति चाहिँ अहिले पनि चाहिँ के भन्दाखेरि, प्रदेश सरकारका जनशक्ति वा यहाँ चाहिँ नेतृत्व गर्ने जनशक्ति त्यो संघीय सरकारमा आधारित हुनुपर्ने, डिपेन्ड हुनुपर्ने, तर संघीय सरकारको काम प्रदेशको कामको प्राथमिकताभित्र नपर्ने, यस्तो एउटा स्थितिलाई नबदल्ने हो भने मलाई लाग्छ चाहिँ के हो त भन्दाखेरि, तपाईँले भने जस्तै सकारात्मक रिजल्ट दिन सकिने कुरा रहन्न। यद्यपि कतिपय अवस्थामा हामीले पनि हाम्रो योग्यता क्षमताहरू प्रदर्शन गर्न नसक्दा, कतिपय हाम्रा पनि अयोग्यताका कारणले गर्दाखेरि पनि कतिपय प्रश्नहरू उठेको हुन सक्ला, तर मूलत चाहिँ प्रदेश सरकार सञ्चालनका निम्ति स्रोत र जनशक्तिको अहिले पनि मुख टाकेर बस्नुपर्ने जुन परिस्थिति छ, त्यसबाट चाहिँ कार्य सम्पादन राम्रो गर्न सकिन्छ, मलाई त्यस्तो लाग्दैन। त्यसकारणले त्यसका बारेमा चाहिँ मलाई लाग्छ, केन्द्रीय तहको संघीय सरकार, केन्द्रीय तहको राजनीतिक पार्टीका नेता साथीहरू जसले चाहिँ के भन्दाखेरि संघीयता निर्माण गर्यौँ, हामीले चाहिँ लागू गरेको एउटा अवस्था छ, यो कुरालाई चाहिँ प्रभावकारी रूपले कार्यान्वयन गर्नका निम्ति मलाई लाग्छ प्रदेशतिर फर्किएर होइन, संघतिर तपाईँहरूले प्रश्न उठाउने, छलफल गर्ने र संघका कतिपय नीतिका कारणले प्रदेशको चाहिँ कार्य सम्पादनमा कमी आएको, प्रभावकारी हुन नसकेको भन्ने कुरा चाहिँ बहस र छलफल चलाउनु पर्ने जरुरी र आवश्यकता म चाहिँ देख्छु।
यहाँले भने जस्तै अहिले प्रदेश सरकारको कुरा गर्दाखेरि, प्रदेश सरकारले ल्याउने नीति कार्यक्रम अझै पनि जसरी प्रदेशले सञ्चालन गर्नु पर्थ्यो त्यो भएन भन्ने आवाज उठिरहेका छन्, किनभने प्रदेशमा भएका राजनीतिज्ञहरूमा अझै पनि केन्द्रीय मानसिकता भयो, हामीले गर्नुपर्छ भन्ने मानसिकता हुन सकेन, त्यसैले यी कार्यक्रम अगाडि बढ्न सकेनन् भन्ने आरोपहरू प्रदेशमा राजनीति गर्नेहरूलाई लागिरहेका छन्। यहाँले पनि योभन्दा अगाडिका नीति कार्यक्रम बजेटहरू हेर्नुभयो होला प्रदेशमा, ती आरोप र त्यसमा के तादमिता छ या खालि आरोपको लागि आरोप मात्र हो, के पाउनु भएको छ विभिन्न प्रदेशको नीति कार्यक्रम बजेट हेर्दाखेरि?
होइन, मैले यद्यपि ती नीति तथा कार्यक्रम छ, तर मूल कुरा इम्प्लिमेन्टेसनको वा कार्यान्वयनको समस्या हो, त्यसका निम्ति जनशक्तिको अभाव, कर्णाली प्रदेशको सन्दर्भमा भन्नुहुन्छ नि, जनशक्तिको अभाव हो, त्यो चाहिँ राजनीतिक तहबाट जतिसुकै तत्परता र गतिशीलता देखाए पनि त्यसको प्रक्रियाहरू र प्रोसेसहरू अगाडि बढ्न सकेन भने त्यो निर्णयको तहमा पुग्दैन, त्यसका निम्ति जनशक्तिको जरुरत र आवश्यकता पर्छ। कर्णाली प्रदेशमा चाहिँ रोजेर मान्छे आउने अवस्थाको प्रदेश होइन यो, है, कर्णाली बनाउँछु भन्ने भावना बोकेका कतिपय साथीहरू आइ पनि रहनु भएको छ, आउने क्रम जारी पनि रहेको एउटा अवस्था छ, तर संघीयतापछिको कर्मचारीको खटन पटनको जुन अहिले केन्द्रीयता छ त्यसलाई बदल्ने कुरा नगर्ने हो भने नीति तथा कार्यक्रम ल्याइसकेपछि कार्यान्वयनको पाटोमा जे कमी देखिएको छ त्यसमा सुधार हुन सक्ने अवस्था म त्यस्तो देख्दिनँ। यद्यपि नयाँ न्याय भाव हुनाले, हाम्रो चाहिँ वितरणमुखी चाहिँ सोच भाव हुनाले, सद्भाव गरेर चाहिँ के भन्दाखेरि मन राख्ने कुराका आधारमा नीति बजेट वितरण गर्ने जुन तरिका छ त्यसबाट पनि के हो त भन्दाखेरि उल्लेखनीय परिणाम निकाल्न नसकिरहेको कुरा पनि होला भन्ने लाग्छ। अर्को भनेको तीन तहको सरकार संविधान त रहिरहेको एउटा अवस्थामा चाहिँ कतिपय चाहिँ के हो त भन्दाखेरि समन्वयको अभावका कारणले गर्दा पनि कतिपय डुप्लिकेसनहरू भइरहेको एउटा अवस्था छ, है, स्थानीय तहको काम पनि प्रभावकारी हुन यसकारणले सकिरहेको छैन कि त्यहाँ पनि जनशक्तिको अभाव छ, दुई वर्ष एक वर्ष तीन वर्ष चाहिँ के हो त भन्दाखेरि तोकिएको कर्मचारी छैन, तोकिएको कर्मचारी त्यहाँ जाँदैन, भइरहेकोले चाहिँ के हो त भन्दाखेरि कतिपय जोखिमहरू उठाउन सक्ने परिस्थिति निर्माण हुँदैन, त्यसकारणले नीति तथा कार्यक्रममा पनि सुधार गर्न जरुरी छ, वस्तुपरक बनाउन जरुरी छ, हाम्रो औकात अनुसारका योजनाहरू बनाउन जरुरी छ, त्यतापट्टि त ध्यान दिने कुरा छँदैछ। तर बनाएका नीति तथा कार्यक्रमहरू कार्यान्वयनको बाटोमा जुन कमजोर अवस्था भनेको मूलत कर्णाली अन्तको प्रदेशको अनुभव के छ थाहा छैन। कर्णाली प्रदेशमा चाहिँ मूलत त्यो जनशक्तिको अभावका कारणले गरिरहेछ, यद्यपि त्यसलाई समाधान गर्न हामीले हाम्रै तहको लोकसेवाको चाहिँ गठन गरेर कानुन बनाएर त्यसबाट पनि कतिपय पदपूर्तिका कामहरू अगाडि बढाएका छौँ, तर प्रदेशमा रहेका उच्च पदस्थ कर्मचारीको खटन पटन गर्ने काम छ, अहिले पनि संघीय सरकारले लिए आएको अवस्था छ। त्यो कुरा चाहिँ उसले त्यति धेरै झन्झट नगरे पनि हुन्थ्यो, उसले सिधा सिधा चाहिँ मन्त्रालयका सचिवहरू आफै तोक्ने कुरा गर्छ, त्यो चाहिँ सचिव तहका साथीहरूको जिम्मेवारी प्रदेशको मुख्यमन्त्री कार्यालयमा चाहिँ पठाइदिएर मुख्यमन्त्री कार्यालयले चाहिँ आवश्यकता अनुसार मन्त्रालयमा पठाउने व्यवस्था गरेको भए पनि भइरहेको जनशक्तिका आधारबाट पनि कतिपय कामहरूको समायोजन गर्न सकिने एउटा अवस्था रहन्थ्यो। मलाई लाग्छ आगामी दिनमा त्यसलाई सुधार गर्नुपर्ने एउटा अवस्था रहन्छ। कर्णालीको मलाई लाग्छ आगामी नीति तथा कार्यक्रम र योजनाका आधारबाट जे कतिपय गुनासाहरू आइरहेछन् ती गुनासाहरू कति जायज छन्, त्यस्ता गुनासो आउन नदिने गरी र अब कर्णालीमा केही हुन्छ केही गर्न सकिन्छ भन्ने गरी नै नीति कार्यक्रम ल्याउँ भन्ने सोचका आधारबाट छलफल मैले चलाइरहेछु। तपाईँहरूका पनि कतिपय क्रिया प्रतिक्रियाहरू पुगेको एउटा अवस्था रहन्छ, किनकि त्यसको चाहिँ समीक्षा त जनताले गर्ने कुरा रहन्छ, तर सकारात्मक दिशाबाट प्रदेश सरकारका गतिविधिलाई अगाडि बढाउने कुरामै ध्यान केन्द्रित भएर चाहिँ छलफल मैले चलाइरहेछु।
हजुर, सड़क सञ्जालदेखि भौतिक संरचनाका कुराहरू केही अप्ठ्याराका कुराहरू कर्णाली प्रदेशमा छन्, विगतदेखि नै आवाज उठिरहेका हुन्, तर पनि यति मात्र नभएर सम्भावनाको कर्णाली पनि छ, त्यहाँ चाहिँ अथा जड़ीबुटी जल सम्पदाका कुराहरूदेखि र कृषिको लागि पर्यटकीय सम्भावनाका कुराहरू पनि छन्। अहिले पनि त्यहाँका युवाहरू कामको सिलसिलामा बढी जस्तो भारततर्फ अझै पनि काला पहाड भन्छन् होइन, त्यहाँ जाने परम्परामा कमी आएको छैन। अब यहाँ त्यो प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ र यहाँले एउटा अहिले पनि भर्खरै मुख्यमन्त्री हुने बित्तिकै नीति कार्यक्रम र बजेट ल्याउने अवसर पनि पाउनु भएको छ, कसरी सम्बोधन गर्नुहुन्छ?
हो, तपाईँले भने जस्तो हाम्रो यहाँ चाहिँ के हो त भन्दाखेरि चाहिँ युवा तन्नेरीहरू रोजगारका अवसर छैनन्, ठुला ठुला उद्योग कल कारखाना गर्ने कुरा भोलि होला तत्कालका निम्ति सम्भावना छैन, आजसम्म कुनै राष्ट्रिय योजनाका रूपमा ठुला परियोजनाहरू सञ्चालन नगरेको एउटा अवस्था छ। यदि संघीय सरकारले त्यस्ता ठुला परियोजना सञ्चालन गरिदिएको भए चाहे त्यो अपर कर्णालीको कुरा होस् चाहे चाहिँ कर्णालीको रेडियो होस् चाहे फेरि कोरिडोरका परियोजना सञ्चालन गरेको भए मलाई लाग्छ हाम्रो युवा तन्नेरहरू बाहिर जानुपर्ने परिस्थिति रहँदैन थियो। तर अर्को एउटा सामाजिक मान्यता पनि जबरजस्त छ जस्तो लाग्छ, हाम्रो देशमै त्यस्तो छ जस्तो लाग्छ कि हाम्रै आफ्नै घर आँगनमा चाहिँ शारीरिक श्रम गर्नेहरूलाई हेर्ने दृष्टिकोण नेपालमा खराब कुरा छ। त्यस कारणले जति पनि तन्नेरीहरू यहाँभन्दा कठिन काम गरिरहेछन् तेस्रो मुलुकमा गएर, तर त्यहाँ कसैले आफन्तले देख्दैन, अर्काले देख्दैन, त्यहाँ चाहिँ के भन्दाखेरि यही दृष्टिकोणले हेर्दैन। त्यस कारणले कतिपय मान्छेहरू आफ्नै ठाउँमा काम गर्ने कुरालाई असहज मान्ने र त्यही काम चाहिँ परदेशमा गएर गर्ने काम चाहिँ सहज मान्ने जुन मानसिकता छ त्यसलाई बदल्ने जनचेतना जगाउनु पर्ने एउटा अवस्था रहन्छ। श्रम गर्ने कुरा, सम्मान गर्ने कुरा, इज्जतको कुरा हो, प्रतिष्ठाको कुरा हो, विकासको का निम्ति योगदान पुर्याएको कुरा हो, राज्यको अर्थतन्त्रलाई बलियो बनाउनका निम्ति योगदान गरेको कुराको भन्ने कुराको जनचेतना जगाउनु पर्नेछ। तपाईँले भने जस्तै हाम्रा कतिपय योजनाहरू कार्यक्रमहरू परम्परागत छन्, कृषिका नाममा हुन् कि जडीबुटीका नाममा हुन् कि पशुपालन का नाममा हुन्, त्यस्तो एउटा अवस्था रहिआएको अवस्था छ। अहिले पनि हाम्रो कर्णालीमा विकास गर्ने होइन विकास खाने हो भन्ने म भन्दा अगाडिका अग्रजहरूले बुझिरहेको अवस्था छ। यो खाना यो गर्नका निम्ति दिएको होइन, यो त यो वर्षका निम्ति हामीलाई खाना दिएको, यो वर्ष त विकास खानै पाइएन भन्ने जस्तो कतिपय उक्तिहरू अहिले पनि सार्वजनिक ठाउँमा छलफल चलिरहेको एउटा अवस्था छ। त्यस कारणले हामीले त्यसलाई बदल्नु पर्ने हुन्छ, बदल्ने हामीले हो भन्ने तहको युवा तन्नेरहरूलाई विश्वास दिलाउनु पर्ने हुन्छ। मलाई लाग्छ कृषिमा आधुनिकरण गरेर कृषिमा आधारित उद्योग धन्दामा प्रदेश सरकारले संघीय सरकारले वा पनि सहयोग गरेर घरमै घर आँगनमै परिवारका सदस्यहरूसँग रहेर पनि आर्जन गर्न सकिन्छ भन्ने जनविश्वास दिलाउन सक्नुपर्ने एउटा अवस्था छ। तर त्यो मामिलामा कमी रहिआएको एउटा अवस्था छ, त्यसलाई हामीले सुधार गरेर नै जानुपर्ने एउटा अवस्था रहन्छ। त्यो राष्ट्रिय समस्याका रूपमा पनि रहिआएको एउटा अवस्था हो, त्यसमध्ये पनि कर्णालीमा त्यसमध्ये पनि कर्णालीको हिमाली जिल्लामा मलाई लाग्छ विगत परम्परादेखि नै आधा समय बाहिर गएर बस्ने आधा समय मात्रै घरमा बस्ने जुन थियो त्यसलाई हामीले बदलेर बाह्रै महिना घरमा बस्न सक्ने, बाह्रै महिना चाहिँ आफ्नो घर वरिपरि कामधन्दा गर्न सकिने कुरालाई बुझाउन सकियो भने यो समस्याको समाधान होला भन्ने मलाई लाग्छ। त्यही दिशाबाट केन्द्रित भएर चाहिँ के हो त भन्दाखेरि चाहिँ मलाई लाग्छ नीति तथा कार्यक्रम ल्याउने कुरामा ध्यान दिनुपर्छ भन्ने लागेको छ।
यहाँले भने जस्तै जुन हिमाली जिल्लाहरू छन् आफ्नो बारीको स्याउ कुहिरहेको हुन्छ, तर भारतमा स्याउ टिप्न गइरहेका त्यहाँका किसानहरूको अवस्था छ। अहिलेको अवस्थामा यहाँ एउटा अनुभवी राजनीतिज्ञ पनि हुनुहुन्छ र पुरानो राजनीतिज्ञ पनि हुनुहुन्छ, यहाँले त्यहाँको मैले अगाडि पनि भने यहाँको यहाँले त्यहाँका समस्याहरू चिन्नु भएको छ, यहाँ त्यहाँका भूगोललाई चिन्नु भएको छ, त्यहाँको आवश्यकतालाई चिन्नु भएको छ। अहिले पनि संघीय राजधानीबाट कुनै कर्मचारीलाई सुरुवात गर्दाखेरि अथवा केही काम गर्दा जाँदाखेरि त्यहाँ एउटा स्वाभाविक प्रक्रियाको रूपमा भन्दा पनि कारवाही गरियो जस्तो उहाँले ती कर्मचारी अथवा अरूले चाहिँ अनुभव गर्ने होइन, तत्कालीन मध्यपश्चिम सुदूरपश्चिम यो अवस्थालाई अब सम्भावनाको कर्णाली, निराशाको कर्णाली होइन आशाको कर्णाली बनाउनुको लागि पनि त यहाँको दायित्व छ नि।
हो, तपाईँले भने जस्तै अहिले मैले चाहिँ मूलत चाहिँ राजनीतिक पार्टी वा नागरिक समाजसँग मान्छेहरूसँग मात्रै कुरा गरिरहेको छैन, म रहेको संरचनाभित्र रहनुभएको जनशक्ति जो कर्मचारी साथीहरू हुनुहुन्छ उहाँहरूसँग पनि विभिन्न तहका साथीहरूसँग पनि मैले गम्भीरतापूर्वक छलफल कुराकानी गरिरहेको एउटा अवस्था छ। उहाँहरूलाई मोरल बुस्टअप गर्ने, उहाँहरूलाई आकर्षित गर्ने, उहाँहरूलाई बलजस्तीका आधारबाट कानुनभन्दा अनुसार नचलेर तजबिजीका आधारबाट सरकार चल्ने तरिकाबाट उहाँहरूलाई कुरालाई के विशेषता दिलाइरहेको छु त भन्दाखेरि तजबिजीका आधारबाट होइन, कानुनी विधि र प्रक्रियाका आधारबाट अहिले रहेको सरकार चल्छ, त्यस कारणले तपाईँहरू ढुक्क हुनुहोस्, त्यसको सकारात्मक सन्देश दिनुहोस्, कर्णाली हामीले निर्माण गर्ने कुरा हो, तपाईँको आफ्नो कार्यकालमा तपाईँ जहाँसुकैको भए पनि आफ्नो कार्यकालमा राम्रो काम गर्नुभयो भने तपाईँ गएपछि पनि तपाईँलाई सम्झिरहने परिस्थिति निर्माण हुन्छ, तपाईँका माध्यमबाट अहिले कर्णालीमा नआएका कर्मचारी साथीहरूलाई पनि कर्णाली बनाउने हो भने बनाउन सकिन्छ, बनाउनका निम्ति योगदान दिने हो भने कर्णालीमा पनि उपयुक्त काम गर्ने वातावरण छ भन्ने कुराको अनुभूति दिलाउने कुरा मेरा निम्ति प्रमुख समस्या छ। त्यो अनुभूतिलाई विश्वासिलो आधारमा परिणत गर्ने कुरा गर्न सक्छु भन्ने मलाई लागिरहेछ।
हजुर, अहिलेसम्म भनिआएको सम्भावनाको कर्णाली हो भन्ने होइन, तर काममा प्रगति नदेखिने यो अवस्था छ। वास्तवमा सम्भावना नारामा मात्र हो या व्यवहारमा पनि सम्भावना छ मुख्यमन्त्रीज्यू? त्यहाँ नगरेर यस्तो
व्यवहारमा पनि छ र मलाई लाग्छ चाहिँ के हो त भन्दाखेरि कर्णालीको जे अवस्था प्राकृतिक साधन र स्रोतले जे हामीले प्राप्त गरेका छौँ त्यसलाई प्रयोग गर्न, त्यसलाई उपयोग गर्न र त्यसलाई जनउपयोगी बनाउनका निम्ति आवश्यक पर्नुपर्ने पूर्वाधारको विकासका कारणले अहिले तपाईँले भनेको आशंका उठाइरहनु भएको छ। मैले फेरि पनि दोहोऱ्याएर भन्न चाहन्छु, हामीलाई यातायातको क्षेत्रमा जम्मा चारवटा चिज संघीय सरकारले गरिदियो भने मैले अहिले पनि दोहोऱ्याएर भन्छु, सुर्खेतदेखि उम्ला, सुर्खेतदेखि टोल्पा, कोलपुरदेखि सुर्खेत, सुर्खेतको विमानस्थलदेखि कर्णालीका हवाई जिल्लामा रहेका एयरपोर्टबाट सेवा सञ्चालन गर्ने कुरा हो भने यति चारवटा काम गरे भोलिबाट कर्णाली अर्कै ठाउँ हामीले पुर्याउन सक्ने अवस्था छ। त्यस कारणले म चाहिँ यो नारी मागको धेरै सूची बनाउने कुरा होइन कि ठोस मागको सूची बनाउने, त्यसमा सिङ्गो कर्णालीवासीहरूलाई एक ठाउँमा उभ्याउने, त्यसमा आफूले पनि पहल गर्ने, आफूले सक्ने काम पनि राम्रो काम गर्ने कुरा गरेर अगाडि बढाउने कुरा गर्दा मलाई लाग्छ चाहिँ जो कोहीले पनि कर्णाली भनेको त सातवटा प्रदेशमध्ये पृथक आउनै पर्ने प्रदेशका रूपमा अनुभूति गराउन सक्ने यहाँको प्राकृतिक साधन स्रोत र यहाँको अवस्था छ, तर त्यसलाई उपयोग गर्नका निम्ति हामीले गर्नुपर्ने न्यूनतम पूर्वाधारको विकास गर्न सकिरहेको एउटा अवस्था छैन। मानिलिनुहोस् भोलि चाहिँ आज फाइन्ड आउट भएका चाहे त्यो नलगाड होस्, चाहे त्यो जगदुल्ला होस्, चाहे त्यो हपर प्रणाली होस्, चाहे त्यो फुडकोर्टको कुरा होस्, यी चार पाँचवटा आयोजना यदि फुल फेजमा सञ्चालन गर्ने कुरा हो भने त अहिलेको संघीय सरकारसँग थोरै रकमका निम्ति हामीले जे माग गरिरहेछौँ त्यो माग गर्नै पर्दैन, अरू प्रदेशलाई समेत सहयोग गर्ने प्रदेशका रूपमा हामीले यसलाई रूपान्तरित गर्ने कुराको यथार्थ बोकेको प्रदेश हो, तर त्यसका निम्ति हामीले कतिपय पूर्वाधारको काम संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिलेर गर्न चाहिँ बाँकी छ। त्यो जति छिटो पुग्छौँ सुन्दर कर्णाली बनाउने त्यति चाँडो पूरा गर्न सकिन्छ भन्ने मलाई लागेको छ।
हजुर, हामी कुराकानीको अन्त्यमा पनि पुगेका छौँ। कर्णालीको विकासको लागि कुनै एउटा दल अथवा एउटा सरकारले मात्र चाहेर हुँदैन, सबै क्षेत्रको उत्तिकै सहयोग र आवश्यकता सहयोग पनि आवश्यकता हुन्छ होइन। हुन त यहाँले भन्नुभयो सबै दलसँग समन्वय गरिरहेछौँ भन्नुभयो, यसलाई अझै व्यापक बनाउनको लागि कसरी अगाडि बढ्नुहुन्छ?
होइन, मैले अहिले चाहिँ के हो भन्दाखेरि छोटो समयमा कर्णालीमा आधारित विकास साझेदार दात्री संस्थाहरूका प्रतिनिधिहरूसँग पनि मैले छलफल चलाइसकेका छु। उहाँहरूलाई मैले विनम्रतापूर्वक अनुरोध गरेका छु कि तपाईँको आवश्यकता अनुसार होइन कि कर्णालीको आवश्यकता अनुसार योजना र बजेट विनियोजन गर्ने ठाउँमा तपाईँहरू पुग्नुपर्छ। तपाईँहरूले ठुलो राशि कर्णालीका नाममा चाहिँ त खर्च गर्नुभएको छ, तर त कर्णालीको अवस्था र तथ्याङ्क बदल्न सकिएको अवस्था छैन। चाहे त्यो गरिबीको कुरा होस्, चाहे त्यो बाल मृत्यु दरको कुरा होस्, चाहे त्यो कुपोषणको कुरा होस्, यी तपाईँका उद्देश्यसँग जोडिया छन्। तर तपाईँ एक्लै एक्लै हिँड्ने जुन तरिका छ यसलाई हामीले बदलौँ भन्दा उहाँहरूले पनि त्यसलाई सकारात्मक ढङ्गले लिनुभएको एउटा अवस्था छ। आगामी दिनमा चाहिँ मलाई लाग्छ राजनीतिक मात्रै होइन कि विकाससँग सबैसँग चाहिँ चाहे त्यो सरकारी संरचनाभित्र सङ्घीय होस्, चाहे प्रदेशको कुरा होस्, चाहे स्थानीय तहको होस्, त्योसँग रिलेटेड चाहिँ विकास साझेदार संस्थाहरू हुन्, तिनीहरूलाई चाहिँ कर्णालीको आवश्यकता अनुसारको बजेट र कार्यक्रम तर्जुमा गर्ने गरी गइयो भने मलाई लाग्छ कर्णालीको अवस्थालाई सकारात्मक दिशामा परिणत गरेर अब कर्णालीमा केही हुन्छ र केही भइरहेको छ भन्ने जनविश्वास आर्जन गर्न सकिने गरी नै काम गर्न सकिन्छ भन्ने मलाई एक महिनाको अनुभवका आधारबाट, यद्यपि कतिपय प्रतिकूलताहरू छन्, राजनीतिक पार्टी भेट्दा कतिपय समस्याहरू छन्, सत्ता सहकार्यमा संलग्नहरूका बीचमा समस्या छन्, प्रदेश सभामा रहेका राजनीतिक पार्टीहरूका बीचमा समस्या छन्, राजनीतिमा आएको केन्द्रीय राजनीतिमा आएको चाहिँ सत्ता सङ्घर्षले पनि प्रभाव पार्ने कतिपय कुराहरू छन्। यी सबै कुराको मैले आकलन गरिरहेको छु किनकि संघीयताका नाममा प्रदेशका नाममा प्रदेश चाहिँ स्वतन्त्र एकल रहेर त आफ्ना गतिविधि गरिरहेछ, त्यसलाई यसलाई यसलाई प्रभाव पार्ने कुरा त आफ्नो ठाउँमा रहिरहेछन् किन्दारी। अहिले सत्ता राजनीतिले दैनिकी जस्तो चाहिँ फेरबदल भइरहने आशंका गर्ने अनुमान गर्ने अवस्थाको राजनीतिक जुन अवस्था छ त्यसले पनि विकास र निर्माण र स्थिरता र स्थायित्वलाई प्रभाव पारिरहेको एउटा अवस्था छ। यी सबै कुरालाई हेक्का राख्दै आफ्नो कार्यकालमा आफ्नो जिम्मेवारीका बेला कर्णालीलाई केही सकारात्मक सन्देश दिने गरी नै काम गर्न सकिन्छ, काम गर्ने कुरा हो भन्ने मलाई लागेको छ।
हजुर, हुन्छ मुख्यमन्त्रीज्यू, हामीलाई समय दिनुभयो। जुन निराशाको कर्णाली छ आशाको कर्णालीमा परिणत होस् र यहाँको आगामी नीति कार्यक्रम पनि बजेट यसैतर्फ केन्द्रित होस्, कार्यक्रममा समय दिनुभयो, यहाँलाई धन्यवाद।
ल, तपाईँलाई पनि धेरै धेरै धन्यवाद मुकुन्दजी।
आज हामीले कुराकानी गर्यौं कर्णाली प्रदेशका मुख्यमन्त्री एमलाल कणेलसँग। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम पूरा हुन्छ। प्राविधिक सहकर्मी प्रज्वल खड्कालाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।